कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ म कार्यक्रम प्रस्तुता माधव विद्रोही रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन् रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न नेपाल निर्माण व्यवसाय महासङ्घ कोशी प्रदेशका मानार्थ सदस्य गोपाल थापा हुनुहुन्छ लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रहनुभएका उहाँ निर्माण व्यवसायको अग्रजको रूपमा पनि स्थापित हुनुहुन्छ आज हामी निर्माण व्यवसायको दृष्टिले नेपाल विकासको बारेमा उहाँसँग छलफल गर्नेछौँ गोपाल सर नमस्कार कार्यक्रमलाई स्वागत छ
धन्यवाद
यो निर्माण व्यवसायको दृष्टिले चाहिँ नेपालको विकासलाई कसरी विश्लेषण गर्नुहुन्छ
निर्माण विषयको दृष्टिकोणले चाहिँ यो विकासको कुरो गर्दै जाँदाखेरि चाहिँ अब पहिला विगतका वर्षहरूमा हुँदै आएका निर्माण कार्यहरूमा र अहिलेमा कोमा त अलिक निकै भिन्नता पनि छ अब पहिलाको निर्माण कार्यको भनेको चाहिँ अब त्यति सन्तोषजनक रूपमा अब बजेटको व्यवस्था पनि अब गभर्मेन्टले गर्न सक्दैन थियो सरकारले गर्न सक्दैन थियो र जुन यो अहिले तपाईँको स्थानीय निकाय आइसकेपछिको अवस्थामा भनेको तपाईँको बजेट को व्यवस्था पनि अब सरकारले गरेको छ कति ठाउँमा र सरकारले अब स्थानीय निकाय मार्फत चाहिँ उठाउने तपाईँको कर लगायतकाबाट पनि पहिलाको दृष्टिकोणले धेरै नै अब करहरू सङ्कलन हुने भइरहेको अवस्था पनि छ त्यसले गर्दाखेरि पहिलाको निर्माणमा चाहिँ तपाईँको अब बोलपत्र या दरवारपत्र चाहिँ हुन्थ्यो भने त्यतिखेर चाहिँ तपाईँको ओपनली टेन्डर फर्म हामीले खरिद गरेर त्यसमा भरेर त्यसमा अनि त्यसमा हामीले प्रतिस्पर्धा गर्ने या के गर्ने कति मिलिभगतमा पनि अब ठेकापट्टाहरू कतिवटा त मिलाउने पनि गरेका थिए कति गुन्डा गर्दी गरेर पनि मिलाएर त्यसरी पनि ठेका व्यवसायहरूले व्यवसाय चलाए पनि तर अहिले जुन पछिल्लो समयमा आइसकेपछि अब निर्माण क्षेत्रमा चाहिँ जुन अनलाइन सिस्टमबाट चाहिँ यो नेटवर्किङ सुरु भयो जस्तै बोलपत्रहरू भयो दरवारपत्र जेसुकै पनि तपाईँको अनलाइन मार्फत चाहिँ आउने भएकोले गर्दाखेरि त्यो व्यवसाय गर्ने साथीहरूले त्यसलाई ध्यान दिएर चाहिँ त्यसमा चाहिँ तपाईँको त्यो दरवारपत्र हेरेर अनलाइनबाट हेरेर त्यसको राजस्व जम्मा गरेर अनि त्यसमा चाहिँ तपाईँको त्यो लिमिट समयमा समयभित्र उनीहरूले त्यो बोलपत्र दाखिला गरिसक्नुपर्ने अवस्था पनि हुन्छ अब कति समयमा चाहिँ के भनेदेखि अब यो नेटवर्किङ नेटको समस्याले पनि गर्दाखेरि कतिवटा चाहिँ तपाईँको चाहिँ त्यो बोलपत्र समावेश नहुँदाखेरि केही म्याथ थप गरेर पनि पछि पनि लिएको कता कता सुन्नमा नै आएको छ त्यसरी पनि अब गर्दैछन् तर अब अहिलेको हिसाबमा भनेको अब अनलाइनबाट भएपछि चाहिँ तपाईँको चाहिँ अब कसले कहाँबाट कति ठेका आयो यो अब तपाईँको झापाको ठेका वा काठमाडौँ उता सुदूरपश्चिमका मान्छेले पनि हाल्न सक्ने भए यहाँका उताको ठेका यताकोले पनि हाल्न सक्ने भए त्यसमा त्यसरी अब त्यो मिलिभगतै भएर ठेका हाल्छन् मिल्छन् भन्ने कुरो चाहिँ सम्भव अहिलेको अवस्थामा चाहिँ रहेन र एउटा कुरो के पनि रह्यो भनेदेखि त्यो अति आवश्यक ठाउँमा अब व्यवसायहरूले गर्नुपर्ने काम कुरोमा अब आफ्ना इक्विपमेन्टहरू छन् आफ्ना जनशक्ति छ त्यसमा चाहिँ अब आइडल बसिरहेछ भने त्यस्ता व्यवसायहरूले के अब बढी घटेर जसैको तपाईँको 10 करोडको काम चाहिँ म चाहिँ 50% 5 करोड नै गर्छु या त 7 करोड नै गर्छु भनेर पनि ठेका पनि हालेका हुन्छन् होइन तर त्यो गर्नु चाहिँ अब जोसँग इक्विपमेन्ट छ, जोसँग साधन स्रोत छ, त्यसको लागि त उसले अब केही न केही गर्ला र पनि जहाँसम्म लाग्छ उसले त्यो बड उसले कमाउँछ जस्तो चाहिँ मलाई लाग्दैन र त्यसो गर्नु पनि राम्रो होइन होइन। र अब अरू अन्य व्यवसाय जसले तपाईँको साधन स्रोत केही छैन, उनीहरूसँग अब लाइसेन्स छ, अब उसले कर नवीकरण गरेका छन्, उनीहरूले चाहिँ अब पेसोमा आबद्ध छन्, उनीहरूले बोलपत्र खरिद गर्छन्, अब टेन्डर हाल्छन्, कति पर्छ कति पर्दैन त्यसमा त्यसको कुनै सीमा नै रहेन। त्यसले गर्दाखेरि यो यो ठेक्का चाहिँ के भने बिलोमा जाने, अत्यधिक बिलोमा जाने, कामै गरी कामै हुन नसके जाने बिलोलाई या घटेर जाने व्यवसायको टेन्डर चाहिँ त्यो गभर्मेन्टले मेरो हिसाबमा उसले चाहिँ त्यसलाई अलिकति एनालाइसिस गरेर यो काम हुन सक्ने वा नसक्ने होइन, यो धेरै बिलो गएको छ भने त्यसलाई हटाएर अर्को सेकेन्ड बिलोलाई, सेकेन्ड बिलो भन्दा थर्ड बिलोलाई त्यो हिसाबबाट चाहिँ ठेक्का सदर गरेर ठेक्का सम्झौता भयो भने काम पनि केही गुणस्तरीय पनि हुन्छ र काम राम्रो पनि हुन्छ भन्ने मलाई लाग्छ।
जस्तो गोपाला हिजो 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 चाहिँ निर्माण भएको कामहरू, हिजो गरिएका कामहरू र हिजोका निर्माण प्रक्रियाको बारेमा त भयो, हिजोको तुलनामा आजको चाहिँ पूर्वाधारको विकासको काम चाहिँ कतिको भएको छ?
हिजोको विकास निर्माणमा र अहिलेको पूर्वाधारले जुन प्रदेशमा तत्पर स्थानीय निकाय जुन समय नै गरेर गरिरहेका छन्, कति कुरो त अब तपाईँको प्रदेश सरकारले पनि अब बजेट दिइरहेकै छ यो पूर्वाधार मार्फत, अब कतिवटा समिति उपभोक्ता समिति मार्फत पनि काम भएको छन् भने कतिवटा यो ठेकापट्टामा पनि गइरहेको छन्, त्यो हिसाबबाट पनि अब काम कुरो चाहिँ गरिरहेको छ, अब प्रदेशले रकम पनि केही पठाइरहेको पनि हुन्छ, त्यसले गर्दाखेरि पहिलाको अनुपातमा त अब अहिले प्रदेश सँग जुन स्थानीय निकाय मिलेर जुन काम गरिरहेको छ त्यसमा त्यति समस्या जस्तो चाहिँ मलाई लाग्दैन होइन, काम केही न केही त भइ नै रहेको छ। हिजोको दिनमा हामी जुन काम देख्थ्यौँ र अहिलेको परिस्थितिमा जुन देखिरहेको छौँ, अहिले तपाईँको भित्रीभित्री पनि अब यो बाटाघाटा बन्ने क्रम एकदम जारी छ, कालो पत्रे जहाँसुकै बनिरहेको छ, अहिले बरु तपाईँको मेन रोडतिर रोड बनिरहेको छैन तर बिचबिचमा गाउँ देहाततिर तपाईँ पस्नुहोस् जहाँसुकै पनि कालो पत्रे ठुल्ठुला बाटाहरू बनेको देख्छ, हामी हेर्नु पाउँछौँ, हिँडिरहेकै पनि छौँ। त्यस हिसाबले त्यो स्थानीय निकाय र प्रदेश सरकारको समन्वयमा काम राम्रै भयो जस्तो मलाई लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाल निर्माण व्यवसाय महासङ्घ कोशी प्रदेशका मानार्थ सदस्य गोपाल बहादुर थापा हुनुहुन्छ। गोपाल सर, जस्तो हिजोको विकास निर्माणको कुरा गर्दा र अहिलेको विकास निर्माणको कुरा गर्दाखेरि चाहिँ अलिक बढी निर्माण व्यवसायहरू अहिले अलिक तनावमा भएको जस्तो देखिन्छ, किन त्यस्तो?
यसको मुख्य उद्देश्य चाहिँ के छ भने अब त्यही हो, यता चाहिँ गभर्मेन्टले सरकारले चाहिँ टेन्डर आह्वान गरिदिने, टेन्डर आह्वान गरिसकेपछि त्यसको बजेटको प्राप्त बजेटको मात्र नभइकन जस्तै तपाईँको अब 50 करोडको ठेक्का निकाल्नु छ भनेदेखि 5 करोड बजेट छुट्याइदियो, त्यसमा चाहिँ अब ठेक्का आह्वान गरिदियो अनि त्यो ठेक्का चाहिँ अब तपाईँको बोलपत्र दाखिलाको निकालिदियो, बोलपत्र निकाल्ने बित्तिकै तपाईँको ठेक्का त्यो व्यवसायले यो त्यो त जान्दैन कि तपाईँको 60 करोडको काम हो, यसमा 5 करोड मात्रै पैसा छ, अब बाँकी पैसा चाहिँ छैन अहिले भन्ने उसले त बुझ्दैन, तर ठेक्का निक्लिसक्दा त के हुन्छ भने 60 करोडको काम हो, 60 करोड त काम गरेपछि भुक्तानी पाइन्छ भन्ने हिसाबले ठेकेदारहरूले व्यवसायहरूले चाहिँ त्यो बिड गरी आउँछन्। तर तपाईँको हुन्छ के त भनेदेखि अब ठेक्का एक त अनलाइन मार्फत प्रतिस्पर्धामा जानु छ, त्यसै पनि घटेर जानु छ होइन, अब 60 करोडको ठेक्का भोलि तपाईँको चाहिँ 50 पनि आउनु सक्छ, 40 करोडमा पनि आउनु सक्छ, त्यसमा चाहिँ अब व्यवसायले अब काम गर्नु जो लोएस्ट छ त्यसले त काम अब गर्नै पर्यो, लोएस्टलाई चाहिँ चिठी काट्छ, सरकारले चिठी दिन्छ, अब ओभरसियर इन्जिनियर डिओले जुन रेट एनालाइसिस गरेर जसको बिलो हुन्छ त्यसलाई नै पत्र काट्ने नै हो। तर रह्यो कुरो के त भनेदेखि काम गर्दै गयो, अब उसले त्यही 5 करोड रुपियाँ उसलाई मोबिलाइजेसन दिएको हुन्छ, त्यसमा त्यो भरि काम गर्छ, त्यसमा पनि उसले उसको त्यो कति पैसा त त्यहीँ यताउतै खर्च भइसकेको हुन्छ, केही पैसाबाट उसले चाहिँ माल सामान खरिद गर्छ, काम गर्दै जान्छ र बिल उसले पेस गरेपछि त्यो बिलको भुक्तानी दिने पैसा पनि गभर्मेन्टसँग हुँदैन, त्यो नभएपछि के भयो त भन्दाखेरि काममा ढिलासुस्ती भयो, ल्याङ्गरिङल्याङ भयो, अनि अब तपाईँको काम तपाईँको 50 करोड भए पनि काम तपाईँको त्यही 2 वर्ष 2.5 वर्ष 3 वर्ष पनि दिँदैन, अब तपाईँको 1 लाखको काम भयो भने वर्ष दिन 2 वर्षको पनि अब वर्ष दिनको पनि तपाईँको म्याद सरकारले गभर्मेन्टले दिइरहेको हुन्छ भनेपछि त्यो पनि त्यो काम गर्ने क्वालिटी भयो, कामको एमाउन्ट भयो, ठुलो एमाउन्टको कामलाई त्यही अनुसारको गभर्मेन्टले समय अवधि पनि दिनुपर्छ र पैसा बजेटको व्यवस्था पनि गरेर चाहिँ ठेकापट्टा निकालिदिँदाखेरि चाहिँ काम पनि समयमा हुन्थ्यो र व्यवसायले पनि आफूले लगनशील भएर काम पनि गर्थे र यो दुनियाँ विघ्न बाधा पनि आउने थिएन, दुनियाँ जनता चाहिँ हो हल्ला गर्ने पनि थिएन।
जस्तो नि गोपाल सर, अब एउटा 50 करोडको ठेका उसले समय अवधि कति दिएको छ, त्यो अवधिभित्र चाहिँ उसले पनि सरकारले पनि दायित्व गर्न सक्ने, जस्तो ठेका लिँदाखेरि उसले समय बााउन्ड्री दिन्छ, त्यो बााउन्ड्रीभित्र चाहिँ काम सम्पन्न गरिसक्नुपर्नेछ भन्ने जुन तपाईँहरूको ठेक्कामा सम्झौता हुन्छ, त्यो बिचमा पनि राज्यले यो पैसा चाहिँ समयमै दिनुपर्नेछ भन्ने पनि त लेखिएको हुन्छ होला नि त। अनि त्यस्तो हुँदाखेरि चाहिँ तपाईँहरूकोलाई मात्रै दण्डित गर्ने, राज्यले चाहिँ त्यसको जिम्मेवारी महसुस गर्नु नपर्ने जस्तो हुन्छ र
त्यो मैले अहिलेसम्म बुझेको ट्रेन्डमा चाहिँ के छ भने, जस्तै 50 करोड ठेका निकाल्यो, यो तपाईँले कुरो मैले राख्यो भने सरकारले 5 करोड रुपियाँ छुट्याएको छ त्यो योजनालाई, ठेका निकालिदियो, ठेका निकालिसकेपछि ठेका आफ्नो हिसाबले अब चाहिँ लाग्यो र काम पनि सुरु भयो, त्यो 5 करोड भएको 5 करोड सरकारले गभर्मेन्टले या त्यो कार्यालयले सम्बन्धित पार्टी ठेकेदारलाई भुक्तानी दिन्छ र उसले काम पनि गर्दै जान्छ र बाँकी पैसा अब भुक्तानी लिनलाई चाहिँ अब उसले चाहिँ बिल पेस गर्छ, बिल पेस गर्दाखेरि त्यो भनेला उसलाई पैसा अब चाहिँ पाउँदैन। किन पाउँदैन भन्दा अब बजेट 60 करोडको छुट उगर ठेका 60 करोडको लागेको छ या 50 करोडको ठेका लागेको छ, पैसा 5 करोड छुट्याएको छ, अरू पैसा अब त्यो मन्त्रालयले पठाइदिँदैन, सम्बन्धित निकायमा नपठाएपछि कार्यालयले नपठाएपछि उसले भुक्तान दिन पनि उसले नसक्ने अवस्था पनि भयो। अनि उसले के भन्छ भने अब हामीले निकासा मागिरहेछौँ, अब निकासा आएपछि तपाईँले पाउनुहुन्छ, काम गर्नुहोस् भन्छ। अब एक अरू अफिसले त त्यसरी नै पेल्छ, तर त्यो सम्झौता गर्ने बेलामा तपाईँको एकमुष्ट पैसा हामीले काम सकेपछि पाउनै पर्छ भन्ने कुरोमा त त्यो अब कन्ट्र्याक्टरले पनि त्यसरी सम्झौता त गरेको हुँदैन। त सम्झौता त के भनेदेखि 50 करोड गरिया हुन्छ, समय अवधि भनेको तपाईँको त्यही म्याक्सिमम् 2 वर्षको टाइम टेबल दिएको हुन्छ। अब त्यो 2 वर्षभित्र पैसा तुर निकासा दिने हो भनेदेखि तपाईँको काम फटाफट हुन्छ, उसले आफ्नो भुक्तानी पनि लिन्छ, काम पनि सकिदिन्छ। पैसा बिचमा तपाईँको बिल बन्यो, पैसा दिएन भने त उसले घरबाट कति लगाउने, आफ्नो घरबारी बेचेर, किन ठेक्का भनेपछि एउटै काम होइन, उसले 10 वटा काम पनि गरिरहेको हुन्छ, 10 रुपियाँले लगानी गर्नु त सक्दैन, पक्कै पनि कतै कतै पैसा आइरहनु पर्यो। त्यसले गर्दाखेरि सरकारले चाहिँ मेरो विचारमा चाहिँ के भने, कुनै पनि योजना तय गर्दा, योजना छुट्याउँदा, योजना तर्जुमा गर्दा त्यहाँ कतिको योजना हो त्यो अनुसारको बजेटको व्यवस्था गरेर, बजेटको सुनिश्चितता गरेर मात्रै यो ठेक्का बोलपत्रमा गए उत्तम हुन्थ्यो जस्तो मलाई लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाल निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशका मानार्थ सदस्य गोपाल बहादुर थापा हुनुहुन्छ। गोपाल सर, जस्तो जुन ठेक्कामा उसले बन्ड गरेको हुन्छ, जस्तो यो समयभित्र काम गर्ने, यति समयभित्र हामी यो पेमेन्ट गर्छौँ भन्ने कुरा, अनि ठेक्कामा समयमा नसक्दा व्यवसायहरू चाहिँ दण्डित हुनुपर्ने, राज्य चाहिँ दण्डित हुनु नपर्ने, यस्तो सिस्टम हुन्छ, यसो अदालतहरूमा यस्तो कुराहरू उठ्दैन, काम हुँदैन?
खोइ अहिलेसम्म त्यस्तो ट्रेन अब बसेको पनि छैन। अब मुख्य कुरो त अब ठेक्का लगाइसकेपछि त्यहाँ पैसा, अब ठेक्कामा पैसा होला नै भन्ने भएर व्यवसायले त्यसरी पनि अब ठेक्कापट्टा हालेका हुन्छन्। अब काम गर्दै जाँदाखेरि विविध कारणले उनीहरूले अब त्यही हो, अब त्यो बजेटको व्यवस्था नभइकन, अघि पनि मैले तपाईँसँग कुरो राखिसकेँ कि गभर्मेन्टले कुनै पनि योजना तर्जुमा गर्नुभन्दा अगाडि त्यस ठाउँमा बजेटको व्यवस्था पुरा फुल्ली व्यवस्था गरोस् र अनि त्यसपछि अनि बोलपत्र आह्वान गरिसकेपछि अनि ठेकेदारले समयमा काम गरेन, पैसा लियो काम गरेन भने त्यस्तो ठेकेदारलाई अब उसलाई उसको फर्मै खारिज गर्नुपर्छ कि उसलाई सस्पेन्ड गर्नुपर्छ कि उसको उसलाई कालो सूचीमा राख्नु पर्न सक्छ कि, त्यो सरकारको आफ्नो दायित्व बन्छ। तर के भनेदेखि बजेट चाहिँ बनाउने, योजना चाहिँ ठुलो गर्ने, रकम नछुटाइदिने, अनि बोलपत्र दाखिला गर्न लाउने व्यवसायलाई, अनि बोलपत्र दाखिला गरेपछि उनीहरूलाई काम सुरु गर्नलाई अब अर्को पर्मिट दिन्छन्, इजाजत दिन्छ, सम्झौता गरेर काम गर भनेर इजाजत दिन्छ, काम सुरु गर्छ, काम सुरु गरेर बिल बनेपछि बिल पेमेन्ट गर भन्दा पैसा हुँदैन। त्यसले गर्दाखेरि ढिलासुस्ती हुने, अनि यो हल्ला हुने, अनि ठेकेदारले काम गरेन, यो ठेकेदार भाग हो, यो ठेकेदार फटा हो, चोर हो, यस्तो उस्तो आयो, यो चाहिँ खालि ठेकेदारलाई व्यवसायले मात्रै मुछिने काम हुन्छ, यसमा सरकार मौन बसिदिन्छ। त सरकारले नै त्यतिखेर यो योजनामा हामीले यो पैसा यति छुट्याएको थियो, यसरी हामीले ठेका लगाएको हौँ, ठेकेदारले काम गर्यो, हामीसँग बजेटको व्यवस्था हुन नसकेर चाहिँ काम ढिलासुस्ती
भएको हो भनेर उसले बोल्दिन नि बेला बेला किन बोल्दैन सरकार बोल्दै बोल्दैन
तपाईँहरूले बोल्न चाहिँ किन लाउनुहुन्न अदालतमा मुद्दा हालेर किन सरकारले बोल्न लाउनुहुन्न
मुद्दा हाल्दा पनि कसरी जान्छ मुद्दामा पनि त आज पैसै चाहियो त्यहाँ पनि त न्यायाधीश नै लाई के अरे नजराना बुझाउनै पर्यो नजराना बुझायो न्यायाधीश वकालतै गर्दैन वकालत गर्दै जाँदा त एउटा मुद्दा त तपाईँको दसौँ वर्ष पनि छिन्दैन के गर्नु त्यो काम गर्ने कि मुद्दा लड्ने कि अनि के गर्ने त व्यवसायले त त्यसरी त्यस हिसाबले सरकारले योजना तर्जुमा पनि गर्नु भएन योजना छुट्याउनु पनि भएन योजना राख्नु पनि भएन क्या जबसम्म बजेटको सुनिश्चितता हुँदैन जुन योजना हामी सरकारले चाहिँ आह्वान गर्छ त्यो ठाउँमा बजेट पुल फुल्ली व्यवस्था गरोस् अनि उसले बोलपत्र आह्वान गरोस् अनि ठेक्का लिएकोमा ठेकेदारले काम गरेन भने अनि त्यसपछि उसले कहाँ कहाँ गर्नुपर्छ व्यवसाय हामी स्वयं त्यो कन्ट्र्याक्टरलाई किन काम गर्ने स्तरले भनेर हामी उसको कान निमाउनु त हामी पनि जान्छौँ नि त हामी पनि व्यवसाय नै हो र हामीले यसो काम गर्नु हुँदैन भनेको त हामी पनि दबाब दिन्छौँ नि त सरकारले
भनेपछि निर्माण व्यवसाय सङ्घले पनि समयमा काम सकोस् भनेर आफ्नो साथीहरूलाई भन्ने
गर्छ 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 पक्कै गर्छ निर्माण व्यवसायले त्यो काम नगर न बस न चुपो लागेर बस भनेर कहिले पनि भन्दैन होइन उसले काम गर्नै भन्छ तर के भनेदेखि काम गर त गर त पैसाको व्यवस्था त हुनु पर्यो
अब मैले अलिकति प्रसङ्ग मोडेँ जस्तो प्रदेश र स्थानीय सरकारबाट चाहिँ पूर्वाधार विकासमा चाहिँ कस्तो सहभागिता
स्थानीय र अब प्रदेशबाट सहभागिता त यस्तो छ अब किनभने अब प्रदेशले पनि बजेट छुट्याएको हुन्छ अब प्रदेशले पनि पूर्वाधार मार्फत नै अब कतिवटा ठेकापट लागिरहेको हुन्छ होइन अब त्यसले गर्दाखेरि पूर्वाधारले पनि ठेका लगाएर काम कुरो गराएकै छ गराइरहेको छ अब पूर्वाधारको हिसाब किताबमा चाहिँ मैले त्यसरी बजेटको व्यवस्थै नभएर काम गरायो पैसा दिएन भन्ने चाहिँ मैले बुझाएको छुइनँ प्रदेशबाट चाहिँ तर स्थानीय निकायमा बाट चाहिँ जसरी अब तपाईँको ठेकापट्टा निक्लिरहेको छ स्थानीय निकायले पनि त निकालेको छ नि त बोलपत्र निकाल्छ उसले पनि बाटाघाटा भयो पुल पौवा भयो तपाईँको बिल्डिङका कुराहरू भए सपिङ कम्प्लेक्सहरू जस्तै भए जस्तै यी वृद्धावर नगरपालिकाले पनि सपिङ कम्प्लेक्स निकालेको छ उसले कार्यालय भवन अब भव्य बनाएको छ अब त्यहाँ व्यवसायले काम गरेका छन् अब काम सकिसक्यो उसले भुक्तानी पाएको छैन भने किन त जब पैसाको व्यवस्था हुँदैन थियो भनेदेखि काम किन लाउने होइन अब काम पनि लाउने पैसाको व्यवस्था पनि नगरिदिने समयमा काम सकेन ठेकेदारले भनेर उसलाई दण्डित पनि गर्ने अनि यो काम त सरकारबाट हुनु भएन चाहे स्थानीय होस् चाहे प्रदेश सरकार होस् चाहे सङ्घीय सरकार होस् यो कुरो त उनीहरूले बुझिदिनु पर्यो नि त खालि व्यवसायलाई मात्रै पेल्ने हिसाबले त काम लाउनु पनि भएन त्यसरी बोली पनि दिनु भएन नि त
अच्छा गोला एउटा कुरो म भन्छु हिजोको निर्माण व्यवसाय भन्दा आजका निर्माण व्यवसायहरू अलिक जिम्मेवार ढङ्गले लागि परेका हुन्
पक्कै पनि हो किनभनेदेखि अब हिजोको दिनमा अब कापट्टै त्यत्रो ठुल्ठुलो हुँदैन थियो भने अहिले तपाईँको करोडौँ करोडौँको अब 2 करोडसम्म त तपाईँको सानो व्यवसायले पनि 2 करोडसम्म त ठेका हाल्न पाउँछ होइन भनेपछि अहिले त 10-20-25-50 करोडको काम त यी जिल्लामा पनि अब निक्लिन थाल्यो हुन थाल्यो यसले गर्दाखेरि उनीहरू जिम्मेवार त पक्कै भएका छन् किनभने त्यो ठेका गर्नलाई त उनीहरूले साधन स्रोत आफ्नो इक्विपमेन्ट हो आदि इत्यादि त उनीहरूले किन्नु पनि पर्यो जम्मा पनि गर्नु पर्यो उनीहरूले ब्याङ्कबाट लोन लिइरहेको हुन्छ बेलले आफ्नो धितो राखेर ब्याङ्कबाट लोन लिएको हुन्छ अब त्यसबाट इक्विपमेन्टहरू किनेको हुन्छ ठेकापट्टा गर्छ र काम गर्छ काम गर्दाखेरि भुक्तानी पाएन समयमा भन्यो भने ब्याङ्कले पनि फाइन हान्छ अनि ब्याङ्कको पैसा पनि तिर्नु सक्दैन ब्याज पनि तिर्नु सक्दैन अनि ब्याङ्कले पनि कालो सूचीमा निकालिदिन्छ भने यो विभिन्न संस्था जसरी पनि सरकारले मैले पटक पटक मेरो चाहिँ सरकारसँग स्थानीय सरकार चाहे सङ्घीय सरकार चाहे प्रदेश सरकारसँग अनुरोध चाहिँ के भनेदेखि जुन योजना हामी गराउँछौँ गराउँछौँ भने त्यसको बजेटको सुनिश्चितता हुनु पर्यो नम्बर एकमा जतिको उसले काम चाहे 1 अरबको गराओस् चाहे करोडको गराओस् होइन चाहे लाखौँको गराओस् तर त्यसमा बजेट फुल्ली बजेट राखेर अनि काम निकालोस् अनि काम ठेकेदारले कुन लिएको ठेकेदारले काम गरेन भने अनि व्यवसाय निर्माण व्यवसायलाई नि कम्प्लेन गर्नु तेरो व्यवसायले काम गरेन भनेर पत्रचार गरोस् न सङ्घलाई अनि सङ्घले अनि कारवाही गर्छ गर्दैन त्यो व्यवसायले अनि सरकारले हेर्नुहोस् न कुरो त त्यो हो नि त तर सरकार चाहिँ अब ठेका लिएको छ त्यसले काम गर्नै पर्छ भनिदिने काम केले गर्नु त उसले काम गर्नु त पैसा चाहियो
अहिले तपाईँहरूको पुँजी चाहिँ सरकारसँग कति निकै फस्या होला है
पैसा निकै छ अब तपाईँको करोडौँ रुपियाँको कुरोहरू आइरहेछ अब महासँग अब भिडेको भिडेकै छ अब सरकारले यति भुक्तानी गर्यो उति गर्यौँ अब हामी गर्दैछौँ भन्छ भुक्तानी पनि दिइरहेको छैन होइन अब कतिको अलिअलि दिइरहेछ त्यसैले त पार लागेन नि त त्यो अरबौँ खरबौँ रुपियाँमा त्यो अलिकति झारो टार्ने कामले त त्यो काम दिँदैन किनभनेदेखि उनीहरूले त ब्याङ्कको ब्याज तिर्नु पर्यो ब्याङ्कले उनीहरूले चेपिरहेको छैन त त्यसले गर्दाखेरि सरकारले यो कुरोमा चाहिँ अलिकति ध्यान दियोस् अब काम लगाइसकेपछि सरकारले व्यवसायले पैसा चाहिँ दिनु पर्यो जसरी हुन्छ व्यवसायले पैसा भुक्तानी हुनु पर्यो र व्यवसायले काम गरेन भने सम्बन्धित महासङ्घ छ प्रदेश सङ्घ छ जिल्ला सङ्घ छ महासङ्घ छ नि त त्यसो पत्रचार गर्नु न सरकारले कुन निकायको काम कसले लिएको छ गरोस् अनि त्यसपछि अनि व्यवसायले काम गरेन भनेदेखि के गर्नुपर्छ अनि त्यसपछि त सङ्घले पनि पहल गर्छ नि त
व्यवसाय गोपाल सर हिजो जसरी चाहिँ एउटै निर्माण व्यवसायले 10 वटा ठेका लिने र 10 वटाको मोबिलाइजेसन लिएर जग्गा किन्ने गर्ने गर्दथे अहिले चाहिँ त्यस्तो छैन नि
अब अहिले त खै अब मोबिलाइजेसन नै अहिले त तपाईँको पहिला चाहिँ अब ठेक्का लिएपछि 20% त कम्पलसरी दिन्थे पनि होइन अब पैसा दिन्थे अब अहिले ठेक्का लिइसकेपछि 10 वटा होइन 5 वटासम्म ठेक्का चाहिँ अहिलेको व्यवस्था गरेको होला 5 वटाभन्दा बढी दिएको छैन क्या अरे 5 वटासम्मलाई एउटा फर्मले 5 वटासम्म काम गरेपछि मात्रै त्यो सकेपछि मात्रै अर्को ठेक्का हाल्नु पाउने व्यवस्था त्यस्तो ऐनले व्यवस्था गरेको छ क्या अरे तर मोबिलाइजेसनमा पनि अलिकति अहिले चाहिँ आएर ऊ तपाईँले भने जस्तो अब 10 वटा ठेक्का हाले अनि मोबिलाइजेसनले जग्गा किने के गरे छोरीको बिहे गरे छोराको बिहे गरे भन्ने कुरो त्यो हुनु पनि सक्छ नहुने पनि भयो म भने त्यसलाई अन्यथा पनि लिइदिने हो तर रहेको कुरो के त भने अब अहिले चाहिँ गएर त्यो मोबिलाइजेसन अहिले सरकारले टाइट पनि गरिरहेको छ गर्नु पनि पर्छ होइन र अहिले गएर तपाईँको अब बढी से बढी त्यही 5-10% उसले मोबिलाइजेसन दिँदैन पनि त्यो पनि कुन हिसाबमा दिन्छ भनेदेखि तपाईँको साइडमा माल झरिसकेपछि तपाईँको डन्डी झरो सिमेन्ट झरो के झरो त्यहाँ आदि काम गर्ने उसको मेटेरियल झरिसकेपछि त्यसको आधारमा उसले 5-10% मोबिलाइजेसन दिन्छ त्यो हिसाबमा गर्दाखेरि अहिले चाहिँ त्यो पहिलाको हिसाब जस्तो मोबिलाइजेसन लिएर अब म यसो गर्छु जग्गा किन्छु ऊ गर्छु भन्ने कुमा चाहिँ अब व्यवसायले नसोचे पनि हुन्छ र त्यो सम्भव पनि छैन
अच्छा मोबिलाइजेसन पैसा चाहिँ माल झरिसकेपछि पैसै छैन भनेर मोबिलाइजेसनकै पैसा चाहिँ रोकेको अवस्था छैन
अनि त्यसमा त यस्तो छ किनकि अघि मैले भनिहालेँ नि तपाईँको जस्तै 5 करोड रुपियाँ 50 करोडको ठाउँमा 5 करोड रुपियाँ छुट्यायो ठेक्का निकाल्यो भने त्यो 5 करोड रुपियाँ त उसले मोबिलाइजेसनमा त्यो पैसा दिन्छ नि त त्यो त्यही पैसाबाट नि चलखेल गर्ने हो सबैले सरकारले कर्मचारीले त्यहाँ भित्र बस्नेले चलखेल गर्नु पनि त्यही हो व्यवसायले चलखेल गर्ने त्यही पैसा त हो आखिर पैसा त्यही हो
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न नेपाल निर्माण व्यवसाय महासङ्घ कोशी प्रदेशका मानार्थ सदस्य गोपाल बहादुर थापा हुनुहुन्छ गोपाल सर अब चाहिँ एसियन हाइवे पनि बन्दैछ नि होइन
एसियन हाइवेले बनिरहेको छ तपाईँको झन्डै यो 79 सुरु भएको होला 80 अब हुन त अब यो कति वर्ष 2 वर्ष त पक्कै होइन होला यो 2-4-5 वर्ष त हुनै पर्ने मेरो हिसाबमा पनि र अहिले काम द्रुत गतिमा भइरहेको छ जस्तै मेचीदेखि तपाईँको लौकीसम्मको ठेक्का 4 वटा प्याकेजमा जुन अहिले लागेको छ होइन त्यसमा पहिलो प्याकेजमा यो कालिका कन्स्ट्रक्सनले काँकरभिटादेखि तपाईँको यो सीतापुरीसम्म अब मोटामोटी 10-10.5 अरबको ठेक्का हो यसको होइन त्यस्तै उता गएर तपाईँको के छ भने अब सीतापुरीदेखि अगाडि गएर तपाईँको लौकीसम्ममा विभिन्न 4 वटा प्याकेजमा यो ठेक्का भएकोले अरू विभिन्न कम्पनीहरूले चाहिँ ठेक्का उनीहरूले चाहिँ त्यसरी हालेका छन् र त्यसमा चाहिँ तपाईँको कुनै 8 अरबको कुनै 9 अरबको कुनै 7.5 अरबको त्यस्तो छ भने तपाईँको मेची काँकरभिटादेखि लौकीसम्मको जति पनि पुलहरू छन् त्यो पुलको लागि चाहिँ एउटा छुट्टै ठेकेदार ठेक्का छ त्यो चाहिँ के भने चाइनिज तुन्दी कन्स्ट्रक्सनले 9 अरबभन्दा माथि ठेक्का लिएको छ त्यसबाट चाहिँ अब यो यसरी नै काम भइरहेको छ होइन अब यसको लागि अब बजेटको व्यवस्था त अब एडिबीले गरिरहेको छ कि अब मेरो हिसाबमा जहाँसम्म लाग्छ एडिबीले नै गरेको होला अब एडिबीले व्यवस्था गरेको हो नि त पैसा भुक्तानी हुन्छ यो पक्कै पनि काम त हुन्छ होइन र अब नेपाल सरकारकै बजेटबाट नि त यो पनि फेरि गएर काम हुन गाह्रो हुन्छ जस्तै तपाईँको पश्चिम बुटबल उता बिरगाञ्जतिरको अहिलेसम्म पनि कति वर्ष भइसकेको काम त्यहाँ अहिलेसम्म निक्लिरहेको छैन मान्छे दुःख पाइरहेछन् अहिले तपाईँको गाडी घोडा हिँड्नु गाह्रो भइरहेछ डाइभर्सनबाट मान्छे हिँडिरहेछन् बर्खामा हिलोमा हिँडिरहेछन् होइन हिउँदोमा धुलो खाइरहेछन् भनेपछि त्यस्तो हिसाब किताबमा सरकारले कुनै पनि योजना नबनाओस् नछुट्याओस् र नलगाओस् पनि भन्न म अनुरोध पनि गर्दछु
जस्तो अब अहिलेको यो रफ्तार विकासको यो जुन निर्माण कार्यको जुन रफ्तार बढिरहेछ यो रफ्तारको हिसाबमा तपाईँको अनुमान कति वर्ष लाग्ला
मेरो हिसाबमा चाहिँ अब समयमा अब यिनीहरूको अब टेन्डरमा अब कसरी खोलेको पनि छ होइन अब विभिन्न अब रुख काट्ने कुरो त प्राय रुख त अब ठेकेदार कन्ट्र्याक्टरकोमै पर्थ्योहरू काटिसकेको छ अब यो बिजुलीका पोलहरू भए टेलिफोनका तारहरू भए टेलिफोन भए खानेपानी भए अब यसको व्यवस्था के छ अब त्यो बोलभेद पक्कै छैन जस्तो लाग्छ मलाई किनभने त्यो सम्बन्धित निकायले त्यसमा ध्यान दिनु पर्यो कि सडक या बन्दैछ यसै नआइए बन्दैछ अब यो हामीले यहाँको पोलहरू हामीले हटाउनु पर्ने हो भनेर उसले प्राधिकरणले त्यसलाई तुरन्त हटाउने काम गर्नु पर्यो खानेपानीले पनि आफ्नो पाइपलाइन कताबाट व्यवस्था गर्ने हो त्यो गर्नु पर्यो टेलिफोनले पनि त्यो गर्नु पर्यो त्यो हुँदाखेरि काममा बाधा हुँदैन बाधा गरेपछि काम सरासर काम भएर जान्छ होइन त्यसले गर्दाखेरि त्यो काम चाहिँ स्थानीय निकायका अब विभिन्न निकायबाट भनौँ न अब विद्युत प्राधिकरण भयो खानेपानी भयो नेपाल टेलिकम मेन त यही हो नि र अनि बाटामा भएका जति पनि घर टहराहरू छन् होइन त्यो रोडभित्र पर्छ भने उनीहरूले पनि त्यसलाई तुरन्तै हटाइदिएर कमसेकम अलिक सहज वातावरण बनाइदियो भने सडक विस्तारमा त्यस्तो आपत्ति न नहोला तर अब विभिन्न अब किसिमका विभिन्न दल विभिन्न पार्टी छ अब काङ्ग्रेस र एमालेको सरकार छ एउटा अर्कोले आउँछ अरे त्यहाँ रोक्दैन भाइजीले यो भन्छ एउटाले उचालिदिन्छ अनि त्यहाँ भएपछि त्यो काम हुँदैन त्यहाँ अनि यो दलगत हिसाबमा पनि जानु भएन पार्टीगत हिसाबमा त त्यहाँ समावेश गर्नै दिनु भएन क्या पार्टीको कुरो त्यसरी लादिदिनु नि भएन त्यो जुन संरचनाहरू त्यहाँ बनिरहेको छ
राजनीतिक दलहरू अलिक
जिम्मेवारी भन्नु पर्यो कि राजनीतिक जिम्मेवारी भन्नु पर्यो त्यहाँ उनीहरूले चाहिँ त्यो व्यवसायलाई उचाल्ने या पछार्ने काम गरिदिनु भएन उनीहरूले सहज वातावरण बनाइदिनु पर्यो जुन ठाउँमा विकास निर्माणका काम भइरहेछन् त्यसमा स्थानीय सरकारहरूले उनीहरूले आफ्नो सक्दो सहयोग उनीहरूले गरिदियो भने तपाईँको मेरो हिसाब मोटामोटी 4 वर्ष त यो यसरी आयोले लाग्छ जस्तो लाग्छ मेरो अन्दाजमा चाहिँ
यत्रो पाठमा भन्दा पनि 4 वर्ष
लाग्छ किनभनेदेखि अब पुल पुलेसा छ बाटाघाटो छ लाग्छ मेरो हिसाबमा हुन त यिनीहरूको दुई अढाई वर्षको सम्झौता होइन तर तपाईँको के विघ्न बाधाहरू पर्छ नि त मैले अघि तपाईँसँग कुरो राखिहालेँ त्यो समयमै सबै कुरोको व्यवस्था गरिदिएन स्थानीय सरकारले भने त उसले कसरी काम गर्छ भनौँ न त्यसले गर्दाखेरि त्यो काम गर्नलाई स्थानीय सरकारले प्रदेश सरकारले र सम्बन्धित व्यक्ति विशेषले पनि उनीहरूलाई र राजनीतिक दलका साथीहरूले पनि सहयोग गर्नुपर्ने हुन्छ
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न नेपाल निर्माण व्यवसाय महासङ्घ कोशी प्रदेशका मानार्थ सदस्य गोपाल थापा हुनुहुन्छ गोपाल सर जस्तो तपाईँ लामो समयदेखि चाहिँ निर्माण क्षेत्रमा अलि अनुभव पनि सम्हाल्नु भएको छ होइन अब यो यी सबै कुरा हेर्दाखेरि चाहिँ जस्तो अहिले उपभोक्ता मार्फत स्थानीय तहहरूले चाहिँ विकास निर्माणका कामहरू गरिरहेका छन् पहिलो उपभोक्ता पहिलो अधिकार भन्ने शीर्षकबाट चाहिँ उनीहरूलाई निर्माण व्यवसायको जिम्मेवारी पनि दिने गरेका छ उपभोक्ता समिति बनाउने गरेको छ होइन तर तिनै उपभोक्ता समितिले बनाएका निर्माण गरेका सामग्री निर्माण कार्यहरू चाहिँ सुरु हुँदाखेरि 20 फिटदेखि सुरु हुने सडकहरू अन्त्य हुँदाखेरि 16 फिटमा गएर पुग्ने कहीँ नालाहरूको भाग चाहिँ ठिक ढङ्गले व्यवस्थित नहुने कहीँ चाहिँ पानी ढलो सिद्धान्तको आधारमा जता ढल्छ त्यतातिर नाला डाइभर्ट गरिदिने नालाको ठिक ढङ्गले ट्र्याकमा लिएर नजाने यो गरेको कामहरू भइरहेछ किन यस्तो हुन्छ
मेन कुरो त के भनेदेखि जहाँसम्म लाग्छ अब यो स्थानीय सरकार भइसकेपछि उसले आफ्नो कार्यकर्तालाई हरण पोषण पालन गर्नलाई पनि तपाईँको यो समिति एउटा बनाउनै पर्दो रहेछ त्यही बुझेँ मैले मेरो बुझाइमा चाहिँ मैले त्यही बुझेँ किनभने नभए आफ्नो कार्यकर्ता त नरहने भए होइन त्यसले गर्दाखेरि समिति एउटा गठन बनाइदियो समिति गठन लगाए त यो काम गर भन्यो अनि त्यसलाई त्यो एउटा जिम्मा लगाइदियो अनि हाम्रा चाहिँ स्थानीय निकायका त्यहाँ ओभरसियर इन्जिनियर पनि त्यस्तै खालका हुन्छन् किनभनेदेखि त्यो वर्षौँदेखि त्यो त्यही ठाउँमा ज्वरो गाडेर बसेका हुन्छन् अनि उनीहरूले जे भन्यो अनि त्यही त्यही गरिदिनुपर्ने हुन्छ उनीहरूको चित्त बुझेन भने त्यो केही पनि हुँदैन त्यो बुझ्यो भने नहुने काम पनि हुन्छ मैले बुझिन्छ चाहिँ र तपाईँको अब त्यो 16-20 फिटको बाटो अन्तिममा गएर 16 फिट हुन्छ अब नाला टेढा बेका हुन्छ भन्ने कुरामा चाहिँ अब तिनै हुन् ती दलगत हिसाब भइसकेपछि एउटा एमालेकोमा 20 फिट क्लियर छ भनेदेखि बिचमा गएर काङ्ग्रेसले 16-17 फिट दिएला त्योभन्दा हुँदैन हाम्रो मान्छेको घरको जग्गा जान्छ भन्दैला या यो अमुकङ पार्टीले अनि त्यसमा अगाडि गएर अर्को पार्टीले अर्को के देखाइदिएला भनेपछि पार्टीले पनि के भनेदेखि एक ढिका भएर त्यो योजनामा साथ दिनु पर्यो क्या त्यो दलगत हिसाबमा यो मेरो मान्छे हो यो यसको हो यो एमालेको हो यो काङ्ग्रेसको हो यो उसको भनेर त्यसरी छुट्याउने काम गर्नु हुँदैन जबकि स्थानीय निकायले पनि उसले चाहिँ अब तपाईँको 20 फिटको बाटो बनाउनु छ भने उसले 10 किलोमिटर बनाउनु छ या 5 किलोमिटर बनाउनु छ भने उसलाई त्यो बाटो बनाउन सबैले सहयोग गरिदिनुपर्छ स्थानीय निकायका जति पनि जिम्मेवारी साथीहरू छन् जो स्थानीय निकायमा त्यो बाटो जसले उपभोग गर्छ जसले त्यो बाटो आफ्नै घर छेउबाट हिँडिरहेको हुन्छ भने उसले पनि त्यो बाटोलाई सहयोग गर्नु पर्यो कि अलिकति मेरो 5-7 जग्गा गयो भने के फरक पर्दैन यसले यसलाई पछिसम्मलाई मलाई राम्रो पनि हुन्छ यसलाई सबैलाई सहज पनि हुन्छ भन्ने हिसाबले सबैले चिन्तन मनन गरेर गरे हो नि यो निर्माणको काममा हामी यसो गर्नु हुँदैन यसरी हामीले सहयोगै गर्नुपर्छ भन्ने सबै दलमा ऊ भयो भने तपाईँको पक्कै पनि त्यो बिसको स्वर हुँदैन बिसको विषय हुन्छ
तपाईँको यो लामो समय झन्डै 4 दशकसम्मको तपाईँको निर्माण व्यवसाय क्षेत्रको जुन समय छ यो समयले चाहिँ के भन्छ भने विकासमा राजनीति हुनु हुँदैन भन्छ होइन
पक्कै विकासमा राजनीति हुनु हुँदैन नहुनु राम्रो हो नि त यो राजनीतिक भएर त यो सम्भव अहिलेसम्म
हटाउनु पनि पर्छ
हट्नु पर्यो हट्छ कसरी त्यो चाहिँ उपाय कसले दिने त यसको कुन निकायमा जाने हो कसो हामीले सोध्ने हो कसरी हट्छ भन्ने कुरोको विद्या कसँग हामीले लिने हो त्यो कुरो चाहिँ हामीलाई कसले ज्ञान दिने त व्यवसायलाई कसले सिकाइदिने त त्यो कुरोको के कुनै एउटा सेक्टरमा तालिम प्राप्त ट्रेनिङै दिनुपर्ने हुन्छ होइन त्यो पनि सरकारले त गर्नु सक्दैन, काम लायो अनि छोडिदियो, अब त्यो गरे गर नगरे नगर भनेसो गरेर त पक्कै भएन नि त। त्यसले गर्दाखेरि यसमा सरकारले, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारले पनि अलिक ध्यान पुर्याउनु पर्छ, र दलगत हिसाबले पार्टीले पनि आफ्नो पार्टी स्वार्थ हेर्नु भएन। यो मेरो मान्छेको यहाँ घर जाँदैछ, यो मेरो मान्छेको चाहिँ त्यो खेती जाँदैछ, बारी जाँदैछ, यसको भिटा जाँदैछ भन्ने कुरो हेरिदिनु भएन। सरकारले गरेको योजनामा, सरकारले गरेको इस्टिमेटमा जति छ त्यसको लागि सबैले सहयोग गरिदिनु पर्छ। बरु कसैको घर बासै उठ्छ, अब त्यो उसको त्यो बाटो त्यहाँ गर्दा जान्छ भने बरु स्थानीय सिकाले अलिकति सहयोग गरिदियो भने, बरु छरछिमेकीले केही न केही सबैले सहयोग गरे एउटा कटेरो त्यसलाई कहीँ बनाइदिने, त्योसम्म गर्दाखेरि त सबैको कल्याणै हुन्छ। तर गर्नुपर्ने चाहिँ त्यसरी हो जस्तो मलाई लाग्छ।
अनि भद्रपुर बिरतामोडको सडकको चाहिँ के हुँदैछ त?
फेरि यो चन्द्रगढी भद्रपुरमा तपाईँको यो जुन अहिले कन्ट्र्याक्ट निर्माण सेवाले जुन काम गरिरहेको छ त्यसमा उसले तपाईँको मोटामोटी यो 65-70 करोडको ठेका हो। यो ठेका भनेको तपाईँको बिरतामोडदेखि तपाईँको चन्द्रगढी भैरवचोकसम्मको ठेकाको कन्ट्र्याक्ट हो। अब धेरै आज तिन वर्ष क्रस भइसक्यो, त यसले 2 वर्षमै सक्नुपर्ने काम हो। अब अहिले पनि यसको काम गराइ चाहिँ ठिक छैन, यसले अब आफू छैन र अर्कालाई यसले चाहिँ पेटी जस्तो ठेकामा यहीँ अहिले हाम्रो एउटा भाइ अहिले हाम्रो निर्माण विषयमा के सङ्घको केदार उपाध्यक्ष वर्ष उपाध्यक्ष केदार गिरीले चाहिँ अहिले काम गरिरहनु भएको छ, र उहाँलाई मैले पटक पटक चाहिँ यो के भइरहेछ, किन तपाईँले यो काम रोक्नुभयो, हामीलाई यहाँ धुलो धुवाले चाहिँ खतम बनायो, यो बर्खा लागिसक्यो, किन यो काम भइरहेको छैन भन्दाखेरि गुनासो रह्यो भनेलाई समयमा पैसा दिएन, म्याद थप भएको थिएन, अब त्यो कन्ट्र्याक्ट भन्ने ठेकेदारले सम्झौता गरेको उसले मोबिलाइजेसन खाइदियो, पहिला ठेका लिँदाखेरि मोबिलाइजेसन खायो, मोबिलाइजेसन खाएको पैसा अहिले यो बिलबाट काटिँदै जान्छ, बिलबाट काटिँदै जाँदाखेरि म मारमा परेँ होइन, अनि ठेकेदारसँग कन्ट्र्याक्टरसँग माग्दाखेरि उसले त्यो पैसा पनि मलाई दिइरहेको छैन, त्यसले गर्दा पनि यो काममा अलिक ढिलासुस्ती भएको हो। अब यो काम त म गर्ने नै हो, गर्छु पनि, र अब यो यसपालिको यो असारसम्ममा चैतु मन्दिर भनेको चैतुबारीसम्म चाहिँ जसो तसो म पिच ल्याउँछु, त्योभन्दा उता चाहिँ अब नेक्स्ट टाइममा अब म्याद पनि सकिया छ, म्याद पनि थपिदिएला, बजेटको व्यवस्था पनि गर्ला, अब काम गरेको पैसा पनि पाइरहेको छैन, त्यसले गर्दाखेरि अलिकति काममा ढिलासुस्ती पनि भएको हो। र उहाँको भनाइ त सबैले हामीले यहाँको जनताले आवाज उठाइदिनु पर्यो, के अरे गभर्मेन्टलाई दबाब दिनु पर्यो, पैसाको व्यवस्था गर्दै किन गर्दैन भन्नु पर्यो, सक्नु पर्यो नि त, हाम्रोबाट पनि आवाज त जानु पर्यो नि त। अब हाम्रा पट्टिका साथीभाइ कोही नबोल्ने, अब के ढाड कस्नु पर्यो, गाडी नै जाम गरिदिनु पर्यो, किन गर्यो भन्दाखेरि पैसाको व्यवस्था किन गरेन, किन ठेका लायो भनेर सरकारलाई दबाब दिनु त सक्नु पर्यो नि। त्यो कुरोमा चाहिँ अब यो स्थानीय सरकार छ उसले पनि अब सम्बन्धित निकायलाई बोल्नु पर्यो, किनभनेदेखि किन ढिला भइरहेछ, जस्तो भित्री बाटा घाटा दुनियाँ बनिरहेका छन् भने यो जुन यो हाइवे जुन छ भने यो चाहिँ किन यसरी भइरहेछ, किन ढिलासुस्ती भइरहेछ भनेर उसले सरकारलाई दबाब पनि दिनु पर्यो, सरकारसँग उसले सोध्नु पनि पर्यो, र सम्बन्धित कार्यालयलाई तिमीहरूले किन यो गरिरहेछौ पनि भनिदिनु पर्यो। र अर्को कुरो एउटा चाहिँ के छ भने यो स्थानीय निकायमा जुन अहिले कर्मचारी छन्, ओभरसियर, इन्जिनियर, चाहे लेखा, चाहे जोसुकै भए पनि, यसको चाहिँ के भने यिनीहरूले एउटा ज्वरो गाडेर बसेका छन्। यो ज्वरो कसरी उखाल्ने भन्ने कुरोमा अहिले विभिन्न निकायमा तपाईँको अब स्थानीय निकाय त जहाँ पनि छ, अहिले 15 वटा पालिकामा 15 वटा स्थानीय निकाय त छन्, त्यहाँ भद्रपुरलाई दमक किन नपठाउने, दमकलाई भद्रपुर किन नल्याउने, ऊ त्यो कचन कवरलाई मेचीमा किन नलाने, ऊ त्यो अनारमुनिकोलाई ऊ त्यो अरुणधारामा किन नलाने, यो कर्मचारीको जबसम्म यो स्थानीय निकायमा सरुवाको व्यवस्था हुँदैन तबसम्म यो यो जगडिएको स्थानीय निकाय र उपभोक्ता अनि ठेकेदार यो यहीँ पिसिएर बस्नुपर्छ, यी कर्मचारीको तन्त्रबाटै पिसिनुपर्छ, र समयमा काम नसक्नुको कुरो पनि यही हुन्।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद, तपाईँले पनि यो समय दिएर यो रेडियो भिजन परिवारले मलाई समय दिनुभयो, आफ्ना विचार कुरा राख्ने मौका दिनुभयो, र यस्ता विचार विमर्श पछि पनि यहाँहरूले चाहेमा दिँदै जाने सर्चमा म तपाईँहरूले पनि यो रेडियो भिजनलाई धेरै धेरै परिवारलाई बधाई या धन्यवाद दिन चाहन्छु। धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा नेपाल निर्माण व्यवसाय महासङ्घका कोशी प्रदेशका मानार्थ सदस्य तथा 4 दशकदेखि निर्माण व्यवसायमा संलग्न रहनुभएका, लामो अनुभव सम्हाल्नुभएका गोपाल बाबु थापासँग निर्माण व्यवसायको दृष्टिले नेपाल विकासको बारेमा छलफल गरेका छौँ।
यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023535513 र 535514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।